जो प्रेस की लोग हैं उनको आने दिया जाएगा, मगर वहां पे भी पिक एंड चूज रहा। तो कुछ फरमाएंगे इसके बारे में कि साइफर के केस का अल्टीमेटली क्या हुआ। इमरान खान ने अल्टीमेटली इन्होंने तो शखाना में भी अपने उस मिलिट्री अताशी के गवाही का कह दिया था, और अभी साइफर के हवाले से भी उन्होंने मेरा ख्याल है डायरेक्टली अमेरिकन काउंसलेट को इन्वॉल्व करने की कोशिश की है। थोड़ा हमें बताएंगे आप।
ये जो केसेस हैं हमारे पाकिस्तान में, पूरे पाकिस्तान को ही नहीं पूरी दुनिया में, जो बाहर ओवरसीज पाकिस्तानी हैं या बाहर की दुनिया की भी काफी इंटरेस्ट है, पाकिस्तान के लोग, बांग्लादेश के लोग,
थोड़ा सा ऊंची अगर बोलें तो बड़ी मेहरबानी होगी,
मिडल ईस्ट के लोग, पाकिस्तान के अलावा मिडल ईस्ट के लोग, इंडिया के लोग, बांग्लादेश के लोग, हत्ता के नेपाल के लोग जो है और तुर्की के लोग इमरान खान के खिलाफ केसेस में बहुत इंटरेस्ट ले रहे हैं। तो पूरी दुनिया में इन केसेस को बहुत करीब से देखा जा रहा है। मसला यह है हमारी मिलिट्री एस्टेब्लिशमेंट का, जिन्हें हम मुख्तदर हल्के कहते हैं और जिनके इस वक्त हाथ में सारा इक्तदार और इख्तियार है, वो जियाउल हक, जनरल जियाउल हक को अपना आइडियल समझते हुए, जियाउल हक दौर की जिस तरह भुट्टो के खिलाफ उन्होंने केसेस चलाया था और रातों रात सजा सुना के उसे मनो मिट्टी तले दबा दिया था, ये आइडियल उसको रखते हैं और उसके तनाजर में कहते हैं कि इमरान खान पे ये केस चला दें, वो चला दें, ये कर लें, वो कर लें। अब ये वो दौर नहीं रहा, 80 का दौर नहीं रहा, 70 और 80 नहीं रहा, अब ये 2023 है और 2024 होने वाला है एक महीने बाद। अब चीजें कोई छुप नहीं सकती, पूरी दुनिया को ये मालूम है कि ये केसेस पॉलिटिकल केसेस हैं, इनमें टेक्निकली कुछ नहीं है। टेक्निकली अगर कुछ होता तो अब तक इमरान खान को सजा सुना के उसको बाकायदा जेल के पीछे बंद कर चुके होते, उसकी उसको बाहर दुनिया की हवा भी ना लगने देते। अभी आप देखें कि उसकी इमरान की 5 महीने बाद अपीयरेंस हुई है 5 दिसंबर को, 4 अगस्त को आखिरी उसकी, 6 अगस्त को आखिरी उसकी मीडिया के साथ उसकी आमना सामना हुआ था, और अब 5 दिसंबर को हुई है, पूरे 5 महीने बाद मीडिया के सामने 9 मिनट इमरान खान को मीडिया के लोगों से मिलने का मौका मिला है। पहली पेशी पे मीडिया के लोगों को अंदर जाने नहीं दिया गया, 3 डमी जो हमारी इंटेलिजेंस एजेंसीज के लोग थे उन्हें रिपोर्टर बना के बिठाया गया, जो शाम तक लोगों को पता चल गया कि वो रिपोर्टर नहीं थे, सिर्फ फर्जी रिपोर्टर थे वो। अगली पेशी पे जाहिर है इस्लामाबाद हाई कोर्ट रिपोर्टर्स एसोसिएशन के प्रेसिडेंट हैं रिजवान काजी, उन्होंने साकिब बशीर और बाकी सब ने एहतजाज किया, तो क्योंकि वो जज साहब वहां हियरिंग के बाद वापस तो आके बैठते हैं इस्लामाबाद अपनी अदालत में, तो वो रिपोर्टर मिलते हैं कि जी आप तो हियरिंग करके इमरान खान के आगे, हमें वहां क्यों नहीं बुलाया जाता जब इस्लामाबाद हाई कोर्ट ने फैसला दिया हुआ है कि इसे ओपन हियरिंग होनी है। तो उन्होंने कहा अच्छा अगली पेशी पे आपको बुलाएंगे। अगली पेशी पे 3 रिपोर्टर्स को अंदर जाने दिया गया और अब इस दफा 7 रिपोर्टर्स अंदर चले गए, बीबीसी का जो और अपना सीएनएन का और बाकी जो इंटरनेशनल मीडिया के लोग थे वो अंदर नहीं जा सके। बीबीसी उर्दू के एक शहजाद मलिक को अंदर जाने दिया गया, वो भी लेट पहुंचे। लेकिन जिन रिपोर्टर से इमरान खान को 9 मिनट बात करने का मौका मिला, उस 9 मिनट में इमरान खान ने पिछले 5 महीने की कसर निकाल दी। सिर्फ 9 मिनट में उसने हमारी मिलिट्री एस्टेब्लिशमेंट की, अपने हमारे आर्मी चीफ जो आसिम मुनीर साहब और उनके जो दस्ते रास हैं DGISI जनरल नदीम अंजम और जो हमारे इस वक्त सियासी मैदान के इस वक्त जो लीड कर रहे हैं सियासी मैदान को मियां नवाज शरीफ साहब और उनके साथ जो हैं दाएं और बाएं मौलाना फजलुर रहमान और आसिफ जरदारी साहब, उनकी तमाम सियासी चालों का तहस नहस इमरान खान ने 9 मिनट में कर दिया। यही खौफ है, यही खतरा है, यही डर है जिस वजह से इमरान खान को ना बाहर आने दिया जा रहा है ना उसकी जमानत होने दी जा रही है। हालांकि आज भी सुप्रीम कोर्ट ने एक फैसला मुकदमा था उनके पास और उसमें उन्होंने कहा कि दीवानी तो दीवानी, फौजदारी मुकदमे में भी अगर 2 साल तक कोई फैसला ना हो तो बंदे की जमानत हो सकती है। इमरान खान के तमाम केसेस में जमानत इस वक्त जायज है, हो सकती है, लेकिन उसकी जमानत नहीं उसे दी जा रही। एक के बाद दूसरे केस में, दूसरे के बाद तीसरे में, चौथे में उसे अंदर रखा जा रहा है। फिर उसे मीडिया से मिलने नहीं दिया जा रहा था, अब मिलने दिया गया तो इमरान खान ने उसमें मुलाकात में क्या कहा? इमरान खान ने एक बात की, उसने कहा मैं मुश्किल में हमेशा अच्छा खेलता हूं। यह इमरान खान की बात थी, ये मैसेज था उनके लिए कि आप जितना मुझे मुश्किल में डालें मैं इतना अच्छा खेलूंगा। और वाकई वो अच्छा खेल रहा है क्योंकि लोगों ने बताया, जिस तरह साकिब बशीर ने और बाकी रिपोर्टर्स ने बाहर आके बताया कि इमरान खान का लबो लहजा कैसा था, उनकी आउटलुक कैसी थी, वो फ्रेश लग रहे थे, बाकायदा शेव की हुई थी, हेयर कलर जो है उसके किए हुए थे उसने, और बिल्कुल इस तरह वो वॉक करते हुए आगे ट्रैक पहना हुआ था जैसे कोई अदालत है ही नहीं, कैसे जैसे दोस्तों से मिलना है, इस तरह वो कोर्ट में एंट्री हुई उनकी। और फिर उस दौरान वहां जब बैठे रहे और अपने वकीलों से बात करते रहे तो जिस तरह बताया गया उससे लोगों को ये हौसला हुआ कि वाकई हमें भी खड़ा होना पड़ेगा, पूरे पाकिस्तान के भर के अवाम को जो इमरान खान के साथ हैं। अगर इमरान खान اتنا حوصلے میں ہے تو ہم کیوں حوصلہ چھوڑ رہے ہیں؟ اسی پہ پھر عطا تارڑ اور مسلم لیگ نون والوں نے اعتراض کیا ہے جی کہ عمران خان کو گلوریفائی نہ کیا جائے. اور بھائی گلوریفائی کوئی نہیں کر رہا, وہ عمران خان کا جب وہ سامنے اپیئر ہوتا ہے تو لوگوں نے بیان تو کرنا ہے کہ وہ کس طرح ہم نے اسے دیکھا, کس طرح وہ بات کر رہا تھا, کس طرح. اور اس نے جو بات کی, اس نے کہا میں ہمیشہ مشکل میں اچھا کھیلتا ہوں, یہ اس نے حوصلہ دیا. اور اپنے مخالفین کو کہا کہ تگڑے ہو جاؤ, میں بالکل دبنے والا نہیں. اور اس نے کہا کہ قوم کو جا کے میرا میسج دے دیا جائے کہ میں قوم سے بے وفائی نہیں کروں گا. یہ ایک فقرہ کافی تھا ان لوگوں کے لیے جو عمران خان کے ساتھ ابھی تک ڈٹے ہوئے ہیں. اور پھر اس نے کہا کہ میرے ساتھ مجیب الرحمان جیسا سلوک کیا جا رہا ہے. یہ مجیب الرحمان بنگلہ دیش کے تناظر میں عمران خان کی یہ بات جو ہے, میرے لیے یہ الارمنگ ہے. اور یہ الارمنگ اس لیے بھی ہے اسپیشلی کے پی کے تناظر میں. آپ نے دیکھا کہ کے پی کے کا سٹانس پچھلے دو ہفتے سے ایسا ہے کہ جس سے واقعی کے پی کے والے لگتے ہیں کہ ہماری رائے کا احترام نہیں کیا گیا. ہم نے ایک بندہ کے پی کے میں پہلے دو دفعہ اسے حکومت دی, پھر اسے مرکز میں بھیجا ہم نے. وہ سمجھتے ہیں کہ عمران خان, حالانکہ ان کا تعلق میاں والی پنجاب سے ہے, لیکن کے پی کے والے سمجھتے ہیں کہ عمران خان ہمارا نمائندہ ہے, خان ہے, ہم نے اسے بھیجا ہے, ہماری سلیکشن ہے, ہم اسے پرائم منسٹر آف پاکستان دیکھنا چاہتے تھے. لیکن ہمارے مقتدر حلقوں نے اسے ہٹا دیا اور آئندہ دوبارہ اسے الیکشن میں آنے سے روک رہے ہیں. تو کے پی کے میں یہ سوچ جو ہے, اور سوچ اتنی خطرناک ہوتی جا رہی ہے. آپ دیکھیں وہاں ورکرز کنونشن, مسلم لیگ نون نے تو پنجاب میں بہانہ بنایا تھا نا, جنہوں نے جلسے کیے تھے. جب جلسے ان کے کامیاب نہیں ہوئے تو انہوں نے کہا جلسہ نہیں تھا, ورکرز کنونشن تھا, کارنر میٹنگ تھی. پی ٹی آئی والوں نے کے پی کے میں ورکرز کنونشن کر کے دکھا دیے کہ ورکرز کنونشن ایسے ہوتے ہیں مریم نواز صاحبہ, وہ نہیں ہوتے جو آپ کے ناکام جلسے کو آپ نے ورکرز کنونشن کا نام دیا. اور آپ شادی حالوں کے اندر کر رہے ہیں ورکرز کنونشن. ورکرز کنونشن وہ ہوتے ہیں جو سوات میں ہوئے ہیں, جو دیر میں ہوئے ہیں, جو کرک میں ہوئے ہیں, جو ایبٹ آباد میں ہوئے ہیں, جو ڈیرہ اسماعیل خان میں ہوئے ہیں, جو پشاور میں ہوئے ہیں, جو چترال میں ہوئے ہیں, جو چلاس میں ہوئے ہیں, جو وہاں ہو رہے ہیں وہ ہیں ورکرز کنونشن, جہاں لوگوں کا جوش و خروش دیدنی ہوتا ہے. اسی تناظر میں آپ نے دیکھا کہ منظور پشتین کو اریسٹ کر لیا گیا کل. منظور پشتین کو اس لیے اریسٹ کر لیا گیا کہ ہمارے اساتذہ اداروں کو یہ اطلاع ملی تھی کہ منظور پشتین کے پی کے لوگوں کی نبض سمجھ چکے ہیں اور وہ عمران خان کے حق میں اعلان کرنے والے تھے, اس لیے انہیں اٹھا لیا گیا راتوں رات. اور اب شاید انہیں اس بات پر آمادہ کیا جائے گا کہ آپ باہر ہمیں تم چھوڑیں گے تو پھر عمران ریاض کی طرح یا تو آپ خاموش رہ سکتے ہو, باہر رہو گے, ادر وائز ہم تمہیں چھوڑ ہی نہیں رہے. اگر چھوڑیں گے تو تم نے باہر جا کے بولنا نہیں ہے, اگر بولنا ہے تو عمران خان کے حق میں نہیں بولنا. یہ اس کے ساتھ ڈیل ہو رہی ہے. منظور پشتین کو اس لیے اٹھا لیا گیا ہے, ورنہ منظور پشتین آرام سے باہر گھوم پھر رہا تھا. اس سے پہلے تو منظور پشتین کے حوالے سے انہیں کوئی مسئلہ نہیں تھا ہمارے مقتدر حلقوں کو. تو ایک بات, ایک اور بات جو آپ بات کر رہی ہیں کہ انہوں نے کہا کہ میں قمر جاوید باجوہ کو اور امریکن امبیسی کے امبیسڈر کو یا اس کے نمائندے کو کٹہرے میں دیکھنا چاہتا ہوں. یہ عمران خان نے جو سٹروک کھیلا ہے, یہ میرے خیال میں ماسٹر سٹروک تھا عمران خان کا. اب ہماری پاکستان آرمی کبھی بھی نہیں چاہے گی کہ ان کے ایکس آرمی چیف کو کٹہرے میں کھڑا ہونا پڑے. کیوں؟
مگر امریکہ تو آ جائے گا سر.
اگر کٹہرے میں کھڑا ہونا پڑا, اگر کٹہرے میں کھڑا ہونا پڑا تو پھر بہت ساری باتیں کھلیں گی. جی آپ کیا بات کریں؟
میں نے کہا امریکہ تو آ جائے گا, یہ انہوں نے کاؤنسلٹ کو کہا ہے. آپ دیکھیے گا امریکہ تو آ جائے گا, شاید ڈیوڈ لوئی آ جائیں, مگر باجوہ صاحب والا کیس بھی وہیں پہ دب گیا جب ہمارے کہا گیا تھا کہ خاقان عباسی صاحب نے کہا تھا کہ اگر فیض عباس نے جنرل فیض امید نہیں آ سکتا, یا احسن اقبال نے کہا تھا اگر فیض امید آ جاتا تو ہم بھی جیل کی عدالت کے بیچ میں حاضر ہو جاتے ہیں, تو فیض امید کو تو نہیں آنے دیں گے. اب انہوں نے یہ کہا ہے کہ جنرل باجوہ آئیں اور امریکن امبیسی سے آئیں, تو میرا خیال ہے امریکن امبیسی والے تو آ جائیں گے.
نہیں, امریکن امبیسی کو بھی کوئی نہیں آنے دے گا, بات وہاں تک جانے نہیں دیں گے. یہ سارے پریشر ٹیکٹس ہیں. اگر ہماری ملٹری اسٹیبلشمنٹ اور ہماری انٹیلیجنس ایجنسیز جو آئی ایس آئی, کبھی ہمیں اس پہ فخر ہوتا تھا کہ پوری عالمی تناظر میں وہ کام کرتی ہے اور ورلڈ میں ان کا نام ہے, اب ان کے حالات یہ ہو گئے ہیں کہ وہ اب بالکل ہمارے گلی محلوں تک آ گئے ہیں. آئی ایس آئی کو بھی ریکنسیڈر, ری تھنک کرنا چاہیے کہ ہم کیا ایجنسی تھی, کیا کام تھے, کیا پروجیکٹ تھے. انٹرنیشنل عالمی پالیٹکس میں ہم سے کام لیا جاتا تھا اور ہم کام کرتے تھے, اور پاکستان کی ایک پالیسی ہوتی تھی, اس کے مطابق آئی ایس آئی انٹرنیشنل پالیٹکس میں اپنا رول پلے کرتی تھی. اب آئی ایس آئی کا کام یہ ہو گیا ہے کہ وہ گلی محلے کے چھوٹے چھوٹے معاملات میں وہاں جا کے کر رہی ہے, سیٹلمنٹ کر رہی ہے, اور وہاں اپنی ساری انرجی سپینڈ کر رہی ہے. تو انہیں بھی ریوزٹ کرنا پڑے گا کہ وہ انہیں واپس اپنے اسی میں جانا چاہیے, اپنے گروو میں, جو ان کا کام تھا, جو فیلڈ تھی, جو ان کا جس کی وجہ سے ان کا نام تھا. اب جو وہ کام کر رہے ہیں, یہ جو چھوٹے موٹے معمولی پکڑ دکڑ اور چھوٹی چھوٹی سازشیں اور سیاستیں کر رہی ہیں, جس میں وہ ناکام بھی ہو رہے ہیں بری طرح, کامیاب بھی نہیں ہو رہے. اب جتنے اب تک سرویز آپ نے دیکھے ہیں, کیا کسی جگہ آپ کو کامیابی نظر آ رہی ہے کہ عمران خان کے خلاف انہیں کامیابی ہو رہی ہے؟ اور جہاں تک آپ بات کر رہی ہیں فیض حمید, ये तो हमें यहाँ कनाडा ई आवाज टेलीविजन और 770 एएम तक इंटेलिजेंस एजेंसी जो पाकिस्तान की है उन्होंने अप्रोच करके मुझे कहा है कि प्लीज आप आर्मी चीफ का और डीजीएसआई का नाम ना लिया करें। अब मैंने कहा फिर कैसे हम बात करें जब सारा मामला ही उनके गिर्द घूम रहा है, सारी डिस्कशन ही उनके गिर्द है, तो हम उनका नाम जिक्र कैसे ना करें। उन्होंने कहा जी आप सिर्फ मिलिट्री एस्टेब्लिशमेंट कह दिया करें, जो अपना नाम तक नहीं लेना चाहते अपना, क्या वो चाहेंगे कि उनके एक्स आर्मी चीफ या एक्स डीजीआईएसआई जनरल फैज हमीद कटहरे में आके खड़े हों और फिर उनसे क्वेश्चनिंग हो और क्रॉस क्वेश्चनिंग हो और आप सामने खड़ा भी इमरान खान हो? अगर इमरान खान के वकीलों को तो वो दबा लेंगे कि तुम ये क्वेश्चन ना पूछना या ये बात ना छेड़ना या वो बात ना छेड़ना, चाहे वो हमारे अली जफर साहब हों, सेनेटर अली जफर हों, चाहे बाबर अवान हों, चाहे कोई और हों, सबको दबा लेगी आईएसआई। लेकिन इमरान खान का मुंह कैसे बंद करेंगे, इमरान खान को कैसे रोकेंगे? इमरान खान तो खुद क्रॉस क्वेश्चनिंग करेगा और इमरान खान कहता है कि जेल के अंदर बैठते हुए अभी मेरा और कोई काम नहीं है सिवाय वो अपने केसेस पे और अपने पार्टी के मामलात पे गौर करता है और स्ट्रेटेजी बनाता है। तो इमरान खान तो एक एक क्वेश्चन पूछेगा और इमरान खान वो सारी बातें पूछेगा जो अब तक उसने सीने में दबा के रखी हुई है। इसलिए वो दिन कभी नहीं आना कि अमेरिकन एम्बेसी का कोई बंदा वहां कटहरे में जाए या हमारी पाकिस्तान आर्मी का हाजिर सर्विस या एक्स कोई ऑफिसर या ऑफिशियल जाए। इसलिए ये तो भूल जाएं, ये सिर्फ प्रेशर टैक्टिक्स हैं जो दोनों तरफ से इस्तेमाल किए जा रहे हैं। जी
आप पॉलिटिकल बातों को डिस्कस कर लें, मैं क्योंकि आई नो फयाज भाई को एक अरसे से मैं जानती हूँ, बहुत पुराना अखबार इन्होंने स्टार्ट किया था तब से मैं फयाज भाई को जानती हूँ एंड आई हैव अटमोस्ट रिस्पेक्ट फॉर यू। रिसेंटली मुझे पता चला था विच आई नेवर न्यू कि ही इज हाफिज़े कुरान एज वेल, मास्टर्स किया इन्होंने अपना फिजिक्स में, उसके बाद हाफिज़े कुरान भी हैं। एंड ऑफ कोर्स मेरी जिंदगी का सबसे बड़ा जो मैनुअल ऑफ लाइफ है दैट इज कुरान। बीइंग अ मुस्लिम आई मस्ट अंडरस्टैंड व्हाट अल्लाह वांट्स मी टू डू एंड व्हाट जो अल्लाह ने जिक्र किया पुरानी कौमों का उनके बारे में भी जिक्र लाजमी हो। पाकिस्तान में इस वक्त जो लोग पिछले कुछ अर्सा पहले तक एक स्क्रिप्ट आता था, एक घिसा पिटा स्क्रिप्ट, हर किसी ने वही स्क्रिप्ट आके पढ़ा, यानी आप किसी को किस हद तक बेवकूफ बना लेंगे, कितना बेवकूफ बना लेंगे। मगर एक चीज जो आई वो ये थी कि बेडरूम के सीन्स और फिर करेक्टर असैसिनेशंस, फिर नेकेड वीडियोज, और वो नेकेड वीडियोज कुरान में जना की जब सजा है या ये जो इस तरह की चीजें हैं उसका संसार कर देना, उस बहुत बड़ी सजा है इसकी। सऊदी अरेबिया में इन तमाम सजाओं का इतलाक होता है। मुझे आप ये एक सवाल, बड़ा अजीब सा सवाल है और बहुत से लोग मेरे से शायद इख्तलाफ भी करें, मेरा आपसे सवाल है कि कुरान में इन सजाओं का वाज़े तौर पर जिक्र है, ठीक है, कि जब आप अपने ताल्लुकात को गैर शरई अंदाज में करते हैं तो उसकी सजाएं क्या हैं? ये जितने इदारे जब ये इस तरह की फिल्मों को आउट कर रहे हैं तो वो अपने मुल्क का, अपने कुरान का, डू यू थिंक कि वो एक मजाक बनाने के मुतरादिफ है?
अच्छा, जहां तक बात है ना कि इस्लामी तरीके से या हमारे दीन में या हमारे शरीयत में या हमारे पाकिस्तान के कानून में किस चीज की इजाजत है और किस चीज की नहीं है, सजाएं बिल्कुल मौजूद हैं और बहुत सख्त सजाएं मौजूद हैं। लेकिन सजा तो तब होती है ना जब आप साबित कर सकें। फॉर एग्जांपल अभी कुछ अर्सा पहले सुप्रीम कोर्ट में एक केस लगा हुआ था और वहां बाकायदा उसमें ये वर्डिक्ट आया था कि जो शरीयत में कहा गया है कि आपके पास चार गवाह होने चाहिए और वह गवाह उसी तरह ही गवाही दें जिस तरह शरीयत में कहा गया है, तो गवाह तो कोई नहीं है। अभी फॉर एग्जांपल जिस केस पे इस वक्त पूरे पाकिस्तान में बात हो रही है, लतीफ जो मुलाजिम था एक्स इमरान खान साहब का, उसको जो पेश किया गया तो रिपोर्टर तो देर नहीं लगाते, रिपोर्टर्स ने तो उस गाड़ी का पीछा किया कि जिस गाड़ी में उसे लाया गया, और वो गाड़ी बगैर नंबर प्लेट वाली थी। एक गाड़ी जो थी दूसरी पर नंबर लगा हुआ था, उस पर नंबर प्लेट भी जेली लगी हुई थी। उस नंबर प्लेट को फॉलो किया गया तो उस नंबर प्लेट की कोई गाड़ी कहीं रजिस्टर्ड ही नहीं हुई हुई, तो साबित हुआ कि ये एजेंसी वाले ही उसे लेके आए थे। और पाकिस्तान में एजेंसीज में सबसे ताकतवर एजेंसी तो आईएसआई ही है, और वहां जिस तरह वो बंदा आया और जिस तरह उसने अपना चेहरा लपेटा हुआ था, और उसको जो साथ बंदा लेके आया उसने भी अपना चेहरा लपेटा हुआ था, और जिस गाड़ी में लेके गए वो गाड़ी ही नामालूम है। अगर ये सारा काम पाकिस्तान में नामालूम लोगों ने ही करना है और उसमें से अभी तक एक बंदा आया, तीन मजीद गवाह चाहिए, तो ये कुछ नहीं होना सिवाय इसके कि इमरान खान को डिफेम करने के अलावा और कोई कोशिश नहीं है। हाँ, दूसरी तरफ आप ये देखें कि क्या लोग ये सारी बातें एक्सेप्ट करने के लिए तैयार हैं। लोग ये बात एक तो मानने के लिए तैयार नहीं है कि जितना कुछ ये हो रहा है क्या ये सही है या गलत है, लोग मानने के लिए तैयार नहीं है। فار ایگزامپل مان بھی لیتے ہیں، آپ اسے ڈیفیم بھی کر لیتے ہیں، لوگوں کے دل دماغ ذہن میں یہ بات ثابت بھی کر دیتے ہیں کہ وہ بندہ کردار کا اچھا نہیں ہے، ذاتی طور پر، اخلاقی طور پر وہ اس معیار پہ پورا نہیں اترتا جس معیار پہ کوئی ہمارا لیڈر یا رہنما ہونا چاہیے، لیکن عام آدمی کہتا ہے بھائی مجھے اس سے کیا غرض ہے، یہ باتیں، یہ چیزیں، یہ تو آج کی باتیں نہیں ہیں، یہ تو 2010 11 12 13 14 15 16 کی ہیں، اور 18 میں ہم نے اسے پرائم منسٹر بنایا، اور 18 سے لے کر 22 تک 4 سال وہ رہا، اور کووڈ کے دوران جب پوری دنیا ایک افراتفری کا شکار تھی، اس میں دنیا کی ٹاپ 3 کنٹریز جو تھے ان میں ایک پاکستان تھا، ایک نیوزی لینڈ تھا، اور ایک اور تیسرا کنٹری تھا، مجھے اب نام یاد نہیں آ رہا، کہ ورلڈ ہیلتھ آرگنائزیشن نے اور یو این نے کہا کہ دنیا میں 3 کنٹریز نے بہترین پرفارم کیا، اپنے لوگوں کو تحفظ بھی دیا، اپنے لوگوں کو سپورٹ بھی کیا، اور اکانومی بھی اپنی اس طرح افیکٹ نہیں ہونے دی جس طرح باقی دنیا کے ممالک کی ہوئی، اس میں نیوزی لینڈ اور پاکستان تھے. اب پاکستان اور نیوزی لینڈ کا آپ دیکھ لیں کوئی مقابلہ ہے، نیوزی لینڈ ایک فرسٹ ورلڈ کا بہترین ترقی یافتہ ملک ہے جہاں انسان کو انسان سمجھا جاتا ہے، اور لوگ آسٹریلیا سے زیادہ لوگ نیوزی لینڈ جانے کے لیے، اگر اس کانٹیننٹ کی بات کریں آسٹریلیا کے کانٹیننٹ کی، تو آسٹریلیا کے کانٹیننٹ میں اگر امیگریشن کی چوائسز دنیا بھر میں لوگوں کو دی جائیں تو لوگ شاید آسٹریلیا سے نیوزی لینڈ زیادہ جانا چاہیں گے، لیکن نیوزی لینڈ زیادہ چھوٹا کنٹری ہے اور ان کے پاس اتنی کیپیسٹی نہیں ہے کہ وہ امیگرینٹس لے لیں، اس لیے آسٹریلیا بڑا کنٹری ہے اور اس کے پاس کیپیسٹی ہے، وہ زیادہ امیگرینٹس لیتے ہیں، تو وہ ایک بہترین ملک ہے. اس کے مقابلے میں اگر پاکستان کا نام آیا تو اس کی وجہ صرف یہ تھی کہ وہ عمران خان تھا، اور عمران خان بھی یہ نہیں کہ وہ کوئی انتہائی کمال کا آدمی ہے، صرف اس کی نیت صاف تھی، اور اس نے جس بندے کو انچارج بنایا تھا کووڈ کے دوران وہ اسد عمر تھا، اور اسد عمر کو اس نے کہا تھا کہ بھائی یہ کام کرنا ہے، اور ساتھ ڈاکٹر ثانیہ نشتر تھی، صرف دو بندے اس کو کام کے مل گئے تو اس نے ورلڈ میں پاکستان کو نمبر 1 اور نمبر 2 کی ریس میں لا کے کھڑا کر دیا. لوگ کہتے ہیں ہمیں ایسا لیڈر چاہیے، آج جتنے سرویز ہو رہے ہیں، اور پھر آپ یہ دیکھیں فار ایگزامپل میاں نواز شریف صاحب کے جو ماننے والے ہیں، جو چاہتے ہیں کہ میاں نواز شریف صاحب پرائم منسٹر آ جائیں، یا بلاول کے جو بلاول کو کہتے ہیں کہ پرائم منسٹر آ جائیں، ان سے پوچھیں کہ اگر بلاول آ گئے پرائم منسٹر، یا مریم آ گئے، یا نواز شریف آ گئے، تو کیا آپ کی توقعات کیا ہیں، کیا ہوگا، کیسی ہوگا؟ تو وہ کہتے ہیں ایسا ہو جائے گا، ویسا ہو جائے گا، ویسا ہو جائے گا، اگر ایسا کریں گے تو ایسا ہو جائے گا. ان کی ایکسپیکٹیشنز ہیں ان کے ساتھ، لیکن جو عمران خان کے جاننے والے ہیں، یا اس کے ماننے والے ہیں، یا اس کے چاہنے والے ہیں، یا اس کے فالوور ہیں، یا جو عمران خان کو پرائم منسٹر دیکھنا چاہتے ہیں، ان کا فیتھ ہے عمران خان پہ، ان کو یقین ہے کہ ہاں عمران خان آیا تو اس ملک میں کرپشن کا خاتمہ ہو جائے گا، ان کا یقین ہے کہ عمران خان آیا تو انصاف کا ایک اچھا طریقہ لے آئیں گے، ان کا یقین ہے کہ پاکستان عمران خان اب آیا تو واقعی پاکستان میں وہ حقیقی تبدیلی آ جائے گی جس کے ہم خواہاں تھے، ان کو یقین ہے کہ عمران خان آیا تو سول سپریمیسی کے بارے میں واقعی وہ فیصلہ کن انداز میں آگے بڑھے گا، اور ایسے فیصلے کرے گا جس میں واقعی یہ سول سپریمیسی کا ہمارا جو سلسلہ ہے ہمیشہ ہمیشہ کے لیے ختم ہو جائے گا، کل تک پھر کسی آنے والے پرائم منسٹر کو نکل جانے کے بعد یہ نہیں پوچھنا پڑے گا کہ مجھے کیوں نکالا، اگر اسے نکالا جائے گا تو اسے پتا ہوگا کہ مجھے کیوں نکالا، وہ یہ نہیں کہے گا کہ مجھے کیوں نکالا. تو لوگوں کا ایک طرف فیتھ ہے، فیتھ ورسز ایکسپیکٹیشن، اور جہاں فیتھ ورسز ایکسپیکٹیشن ہوتی ہیں وہاں کوئی مقابلہ نہیں ہوتا، لوگوں کا عمران خان پہ یقین ہے، اور اسپیشلی ابھی جب جس طرح پچھلے سال ڈیڑھ سال سے عمران خان ڈٹ کے جس طرح اپنے موقف پر کھڑا ہے، اس سے مزید لوگوں کا یہ ایمان پختہ ہو چکا ہے کہ اگر ہمیں کسی سیاسی رہنما کے ہم کو ہم نے اقتدار میں لے کے آنا ہے تو اس کو ہی لے کے آنا ہے. لوگ پولیٹیکلی اسے دیکھ رہے ہیں، ذاتی اعتبار میں، اخلاقی اس معاملات میں کون صاف ہے کسی کے پاس کوئی گارنٹی نہیں ہے، صرف اللہ جانتا ہے کہ ہم میں سے کون کہاں کھڑا ہے اخلاقی اعتبار پہ. ہاں بطور لیڈر، بطور سیاستدان، بطور ملک کو آگے لے کے جانے میں، اور پھر انٹرنیشنل پالیٹکس میں، فار ایگزامپل ابھی رشیا کے جو پریزیڈنٹ ہیں ولادیمیر پوٹن، وہ سعودیہ کے دورے پر گئے ہوئے تھے اور وہاں محمد بن سلمان سے ان کی ملاقات ہوئی ہے، اور وہاں انہوں نے جو سٹیٹمنٹ دی ہے، انہوں نے کہا ہے کہ رشیا اور سعودیہ کے تعلقات گزشتہ 7 سال کے عرصے کے دوران آج جس نہج پر پہنچے ہیں یہ غیر معمولی نوعیت ہے، غیر معمولی مقام ہے ہمارے تعلقات کا. ان دونوں لیڈران کو دیکھ لیں، ان دونوں لیڈران سے اگر عمران خان ہاتھ جا کے ملائے، محمد بن سلمان ہوں یا اپنے رشیا کے پریزیڈنٹ ہوں، تو کیا وہ عمران خان کو زیادہ رسپیکٹ دیں گے، یا انوار اللہ کاکڑ جا کے ہاتھ ملائے، یا کوئی اور لیڈر جا کے ہاتھ ملائے، اس کو زیادہ رسپیکٹ دیں گے؟ تو انٹرنیشنلی ہمارا وہ ایک ایسا لیڈر ہے عمران خان جس کو ہم انٹرنیشنلی پریزنٹیبل ہے، اور انٹرنیشنلی اس نے اپنی ایک ساکھ بنائی ہے اور اس کا ایک نام بنایا ہے. اگر ایک بندہ جس کی ساکھ بن چکی ہے، نام بن چکا ہے، تو اسے ہم کیوں نہ فائدہ اٹھائیں؟ لیکن ہمارے چھوٹے چھوٹے معاملات ہیں، چھوٹی چھوٹی ہماری انائیں ہیں. ایک کی انا یہ ہے کہ جی میرے خلاف ریفرنس آ گیا تھا، چاہے وہ فروغ نسیم نے ملٹری اسٹیبلشمنٹ کے ساتھ مل کے اس وقت کے وزیر قانون نے قاضی فائز عیسیٰ کے خلاف ریفرنس دلوایا تھا. عمران خان تو آج معافی مانگ رہا ہے, کہہ رہا ہے کہ غلط ہوا تھا, نہیں ہونا چاہیے تھا, مجھے تو کچھ اور بتایا گیا تھا, مجھے غلط بتایا گیا تھا. وہ اپنی غلطی مان رہا ہے, لیکن ان کی انا ہے کیونکہ عمران خان کے دور میں میرے خلاف ریفرنس آیا تھا, اس لیے ہمارے چیف جسٹس آف پاکستان اپنے دل میں ایک انا لے کے بیٹھے ہوئے ہیں. دوسرے صاحب کہتے ہیں کہ مجھے ڈی جی آئی ایس آئی کے عہدے سے ہٹایا تھا, تو اس لیے میں نے ان سے بدلہ لینا ہے. یہ جو ہماری ذاتی انائیں ہیں, اگر یہ بدلے ہم لیتے رہیں گے تو یہ آپ کا ٹینیور ایک کا ایک سال کا ہے, دوسرے کا تین سال کا ہے, ایک کا تقریباً آٹھ مہینے, چار مہینے, چھ مہینے گزر گئے ہیں, سات آٹھ مہینے رہ گئے ہیں, دوسرے کا ایک سال گزر گیا ہے, دو سال مزید رہ گئے ہیں.
فیاض بھائی میرا خیال ہے اس کو ہم یہیں پہ
آ جائے گا,
اس کو ہم یہی ریپ کرتے ہیں. مگر میں سو باتیں عمران خان کی بہت اچھی بات, دس از واٹ اٹ از, بینگ اے پریزیڈنٹ, بینگ اے ہیڈ آف دا اسٹیٹ, اگر جسٹس فائز عیسیٰ کے کیس کے فائل ہونے میں غلطی ہوئی تھی, اٹ واز اے بلنڈر. مگر اللہ کرے, میں تو بعض کا دل بند ہوتا ہے یہ سوچتے ہوئے کہ اگر یہی بدلے کی سیاستیں چلتی رہیں تو پاکستان کس نہج پہ کھڑا ہوگا. مگر تعلیم کے میدان میں انہوں نے کام کیا. نمل یونیورسٹی کا فنڈ ریز ہو رہا ہے, یو ہیو کوئک ٹائم. 15 دسمبر کو یہ گرینڈ اولمپیا ہاسپٹیلٹی اینڈ کنونشن سینٹر میں ہو رہا ہے, جو 660 باٹن اسٹریٹ ہمارے سٹونی کریک میں ہے. تھوڑا سا کوئکلی اس کے بتائیں نمل یونیورسٹی کا, اور اس میں نبیل ظفر صاحب ایز اے گیسٹ آ رہے ہیں, کوئکلی بتائیے.
اچھا, یہ نبیل ظفر جو ہیں ہمارے بلبلے والے ایکٹر ہیں پاکستان کے, اور وہ بڑے عرصے سے انہوں نے اپنی زندگی وقف کی ہوئی ہے نمل کے لیے, اور انہوں نے کہا کہ شوکت خانم ہو یا نمل ہو, اس کا کوئی بھی دنیا میں کہیں بھی کچھ ہوگا تو میں والنٹیرلی وہاں آؤں گا اور وہاں فنڈ ریزنگ میں اپنا رول. لاسٹ ٹائم جب آئے تھے تو اس وقت سینیٹر ولید اقبال بھی ان کے ساتھ تھے. یہ ہمارے نمل کے دوست ہیں ہیملٹن میں, طارق ایوب صاحب ہیں, وہ کروا رہے ہیں, اور یہاں سے علی مرزا, باقی جتنے دوست ہمارے دورانی, وسیم دورانی ہیں, باقی نمل میں بہت ایکٹیو دوست ہیں, اشرف ملک ہیں, سمینہ احمد تھیں, اور کچھ لوگ تھے, وہ کر رہے ہیں. ہمارے لوگوں کو اس میں جانا چاہیے کیونکہ نمل یونیورسٹی عمران خان نے وہاں میاں والی تلگنگ روڈ پہ جو ہے بالکل بنجر زمین میں, بالکل جنگل میں منگل عمران خان نے بنا دیا تھا, اور وہاں 90% اسٹوڈنٹس جو ہیں فری آف چارج پڑھ رہے ہیں, اور وہ پورے پاکستان سے میرٹ پہ ان کی سلیکشن ہوتی ہے. وہاں ان بچوں کے انٹرویوز آئے تو وہ بچے ایسے ہیں غریب گھرانوں کے, جن میں اپنے بچے کو میٹرک میں انہوں نے اچھے نمبر لیے تھے ہائی اسکول کی گریجویشن کے بعد, لیکن ان کے والدین کے پاس اتنے پیسے نہیں تھے کہ وہ اسے یونیفارم لے کے اور اسے پراپر شوز دے کے اور بکس لے کے کسی عام سے اسکول یا کالج میں بھی بھیج سکتے. ان کو میرٹ پہ نمل والوں نے پک کر لیا, اور وہ اب بریڈ فورڈ یونیورسٹی کا کریکولم انہیں نمل یونیورسٹی میں پڑھایا جا رہا ہے, اور وہاں سے نمل بریڈ فورڈ یونیورسٹی والوں کو کہنا یہ تھا کہ جب عمران خان نے یہ بنائی تھی تو ہمیں توقع نہیں تھی کہ یہ پاکستان کے پسماندہ علاقے سے اس طرح میرٹ پہ سلیکٹ کیے ہوئے بچے جو ہیں وہ اتنا اچھا رزلٹ دیں گے. بریڈ فورڈ کے انگلینڈ میں بیٹھے ہوئے وہاں سے بورن اینڈ ریز گوروں کے بچے اتنا اچھے پرسنٹیج مارکس نہیں لے رہے جتنے اچھے نمل یونیورسٹی کے لے رہے ہیں. 90% فری آف چارج ہیں, 10% وہاں پے کرتے ہیں اپنی جیب سے ان امیر گھرانوں کے بچے ہیں جو صرف اچھی ایجوکیشن کی وجہ سے وہاں نمل یونیورسٹی میں ایڈمیشن لیتے ہیں, اور وہ اپنی جیب سے اخراجات برداشت کرتے ہیں, اور ان سے اخراجات بہت زیادہ لیے جاتے ہیں کیونکہ انہیں کمپنسیٹ کرنا ہوتا ہے ان کے ساتھ بیٹھے ہوئے بچے کو, لیکن کسی بچے کو یہ نہیں پتا ہوتا کہ کس کے پیرنٹس پے کر رہے ہیں اور کون سا بچہ فری میں پڑھ رہا ہے. تو نمل یونیورسٹی کے کسی بھی فنڈ ریزر میں, چاہے وہ دنیا میں کہیں بھی ہو, وہاں آنکھیں بند کر کے لوگوں کو جانا چاہیے. اور اس کے ثبوت کے طور پر میں یہ بھی آپ کو بتاتا چلوں کہ عمران خان کے انتہائی سیاسی مخالف ہیں عبدالعلیم خان, جو سما ٹیلی ویژن کے ہیڈ ہیں, اور تحریک استقام پاکستان پارٹی جو عمران خان کی مخالفت میں بنائی گئی ہے, عمران خان سے ٹوٹے ہوئے لوگوں نے, پی ٹی آئی سے ٹوٹے ہوئے لوگوں نے بنائی ہے, اس کے پریزیڈنٹ ہیں علیم خان. وہ آج بھی کہتے ہیں کہ میں شوکت خانم کو اور نمل کو اپنی ڈونیشن دیتا ہوں کیونکہ مجھے یقین ہے کہ یہ پیسہ صحیح جگہ پہ استعمال ہو رہا ہے. اگر عمران خان
یہ وہی ہیں جو جہانگیر ترین کے ساتھ مل کے انہوں نے نئی استحکام پارٹی بھی بنائی ہے. مگر میں آپ کو, میں نے زندگی میں ایک تکلیف 14 سال سہی, چاہے وہ ڈاکٹر یاسمین راشد ہوں, چاہے وہ شوکت خانم ہو, اور اب یہ میں نمل یونیورسٹی کی بات کرتی ہوں, جن کو مل رہی ہے تعلیم کی, تو آپ ان سے پوچھئے گا, ان کے فنڈ ریزنگ میں ضرور جائیے. آئی ول ٹرائی ٹو انوائٹ دیز گیسٹس ہیئر ان اسٹوڈیو. بہت شکریہ سر آپ کا ٹائم دینے کا, اور انشاءاللہ آپ سے دوبارہ کل میں کوشش کروں گی میں تھوڑی سی آپ سے ان پٹ ضرور لے سکوں. بلکہ اگر نمل کے جو مینیجنگ لوگ ہیں جب آئیں گے تو آئی ٹرائی ٹو برنگ یو ان, کیونکہ آپ بہت بہتر طور پہ ایکسپلین کر سکتے ہیں. جناب فیاض ویلان صاحب, بہت شکریہ آپ کا سر. فیاض ویلان سے آپ کی بات چیت کرائی اور اٹس اوکے, الحمد للہ آج 6 تاریخ ہو گئی, زندگی ایسے ہی گزر جائے گی, زندگی امتحان لیتی ہے, اللہ کرے میں اور آپ یہاں کے مسائل کو یہیں چھوڑتے ہوئے اپنی زندگیوں کو کس بسات کو بہتر طور پہ لپیٹ سکیں. آمین سما آمین. چند اسپانسرز, ویلکم بیک, اسٹے ٹیونڈ پلیز.
نان کباب, ماڈرن افغانی کچن, لذیذ افغانی گرل کباب, چپلی کباب, چوپان کباب, لیمب شینک, چکن قورمہ پلیٹ, فیملی پلیٹر, کباب ریپ, فرائز, منٹو, بولانی, فیرنی اور سب کے لیے بہت سے مزیدار کھانے. اب آپ کے شہر میں سے ساگا میں ایک اور نئی لوکیشن کے ساتھ 5042 سیٹلائٹ ڈرائیو, یونٹ F3, مسز ساگا. For orders and reservations, visit nankebab.ca.
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਈਂਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ.
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਈਂਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ, ਜਿੱਥੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ਵਾਸ਼ਰ, 3-ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ, ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਦ ਲੋਐਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ ਤੇ. ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਈਂਸਿਸ, 801 Bowie Drive West, Brampton, ya call karo 905-450-2828, 905-450-2828.
جی صاحب ناظرین, ویلکم بیک اگین, اینڈ 4:26 اور 7 سیکنڈ ہماری گھڑیوں میں ہو چکے ہیں, اور اب میں لیے چلتا ہوں آپ کو ایک ملاقات کی جانب, وہ ملاقات بھی کرائیں گے اور آپ کے پتے کی بات کریں گے صاحب. آل ڈیتھ سولوشن کے جناب محمد صدیق صاحب, 416-671-0577 محمد صدیق صاحب کا فون نمبر ہے, میرے ساتھ لائن پر موجود ہیں. صدیق بھائی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر کیسے ہیں آپ؟
وعلیکم السلام, میں بالکل ٹھیک ٹھاک ہوں, اللہ کا شکر ہے, آپ کیسے ہیں؟
الحمدللہ الحمدللہ. پہلے ہو جائے کچھ دو ہاتھ آل ڈے سولوشنز اینڈ محمد صدیق کے بارے میں.
جی میں بھی پچھلے ہم 23-24 سال سے ہیلپ آؤٹ کر رہے ہیں لوگوں کو, اگر کسی بھی وجہ سے جو قرضے میں چلے جاتے ہیں, قرضہ چاہے وہ چھوٹا ہے یا بڑا, ضروری نہیں کہ آپ پہ لاکھوں کا قرضہ ہو تو آپ نے کنٹیکٹ کرنا ہے. چاہے آپ کے چھوٹا قرضہ ہے, 5-10 ہزار کا ہے, 20 ہزار کا ہے, لاکھ کا ہے, ملین کا ہے, اگر آپ منیمم پیمنٹس کر رہے ہیں اس کی, یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں, تو اس کو اگنور نہ کریں, اپنا پیسہ انٹرسٹ میں ضائع نہ کریں. کال کر کے چاہے فون پہ انفارمیشن لے لیں یا میری کسی بھی لوکیشن پہ آ کے مجھ سے مل سکتے ہیں. میری کوشش ہوتی ہے کہ آپ کا قرضہ اوور 80-90% تک معاف کروا دوں اور باقی چھوٹی چھوٹی قسطوں میں بغیر انٹرسٹ کے پے کریں. اور اس میں اگر آپ کا کریڈٹ خراب ہوتا ہے یا آلریڈی خراب ہو چکا ہے تو ہم آپ کو انرول کریں گے کریڈٹ ریبلڈ پروگرام میں, اور آپ کا کریڈٹ ریبلڈ کرنے میں آپ کی پوری پوری ہیلپ کریں گے, اور بہت جلد آپ کو واپس کریڈٹ بھی مل سکتا ہے. اس ڈر سے مت بیٹھیں کہ میں نے اگر ریلیف لے لیا تو مجھے دوبارہ کریڈٹ نہیں ملے گا, سب کچھ آپ کو مل سکتا ہے, وہ زیادہ ٹائم بھی نہیں آپ کو ویٹ کرنا پڑے گا. اس لیے اگر کال کر سکتے ہیں 416-671-0577 416-671-0577 پہ کال کر کے آپ انفارمیشن لے سکتے ہیں.
416-671-0577 جناب محمد صدیق صاحب کا فون نمبر ہے, اور جیسے انہوں نے بتایا کہ اگر آپ منیمم پیمنٹ کر رہے ہیں تو دیٹس اے ریڈ فلیگ, اور چاہے چھوٹا قرضہ ہو چاہے بڑا قرضہ ہو, قرضہ قرضہ ہے, اور جس نے آپ کو قرضہ دیا ہے وہ بھائی وہ تو کہہ رہے ہیں ہمارا قرضہ واپس کرو. کیا اسٹیپس ہوتے ہیں, کس طریقے سے آپ سے ملاقات ہو سکتی ہے, کس طریقے سے آپ اس کو ریزالو کرتے ہیں, اور اس کے بعد کیا ہوتا ہے؟
جی بھائی بھائی, یہ کنسلٹیشن ہماری بالکل فری ہے, ہماری کسی بھی لوکیشن پہ آپ آ سکتے ہیں یا اوور دا فون کنسلٹ کر سکتے ہیں. اگر آپ دور رہتے ہیں تو کنسلٹ کر سکتے ہیں اوور دا فون, لیکن آفس جا سکتے ہیں تو بہتر ہے, فیس ٹو فیس میٹنگ ہوگی تو آپ کو زیادہ ان ڈیٹیل میں ایکسپلین کر سکوں گا. اس میں لوکیشن ہماری سکاگو میں ہے, مارکم ملزمر کے پاس, اٹوبی کو میں ہمارا ہیڈ آفس ہے, کپلنگ اور ریکسٹل کے پاس, मिसिसागा में है डिक्सी 401 के पास, और ब्रैम्पटन में है डिक्सी बुवेर के पास। इसके अलावा अगर आप कनाडा में कहीं भी रहते हैं, अगर आप पे कर्जा है तो आप कॉल कर सकते हैं, इन्फॉर्मेशन लें और उसके बाद देखें। जब भी कोई क्लाइंट मेरे ऑफिस में आता है, मैं उनके साथ बैठ के उनका केस इन डिटेल रिव्यू करके कि उनके डेट्स कितने हैं, एसेट की क्या सिचुएशन है, फ्यूचर के क्या प्लान्स हैं, बच्चे कौन सी क्लासेज में हैं, ताकि आगे हो सकता है उन्होंने लेना है, ये सारी चीजें रिव्यू करने के बाद उनको बताता हूँ कि कौन सा ऑप्शन आपको लेना चाहिए रिलीफ लेने के लिए, क्या आपको रिलीफ लेना भी चाहिए या बगैर रिलीफ के आपका मसला हो सकता है, रिलीफ नहीं लेना तो कौन से स्टेप्स आपको लेने चाहिए ताकि आगे आप डीप डेट में न जाएं, और लेना है तो कौन सा ऑप्शन आपको बेहतर रहेगा। कोई भी आपकी सिचुएशन है आप कॉल करके इन्फॉर्मेशन लें। घर बैठे अगर आप डिसाइड करेंगे कि मैंने पूरा कर्जा विद इंटरेस्ट पे करना है, तो मैं पिछले 23 साल का एक्सपीरियंस बता रहा हूँ कि अगर आप ऐसा करेंगे तो आपका पैसा भी जाया हो जाएगा इंटरेस्ट में, आप डीप डेट में भी जाएंगे और आपका क्रेडिट भी खराब होगा और ज्यादा से लिए खराब रहेगा, क्योंकि आप डीप डेट में होंगे, डेट फ्री होने में टाइम ज्यादा लगेगा या समटाइम आपको बैंकरप्सी की तरफ प्रोसीड करना पड़ेगा। इसलिए इस चीज को इग्नोर ना करें, सीरियस लें। और कर्जा जरूरी नहीं कि आप बैंकों के साथ है, अगर बैंक के साथ कर्जा है, क्रेडिट कार्ड है, लाइन ऑफ क्रेडिट है, या आपका इनकम टैक्स का मामला है सीआरए के साथ पर्सनल, या बिजनेस का जीएसटी आउटस्टैंडिंग है, या बिजनेस लोन है, या स्पॉन्सरशिप डेट है, या आजकल काफी लोगों को लेटर आ रहे हैं सीईआरबी जो ली थी आपने कोविड के दौरान कि आप एलिजिबल नहीं थे, इसको वापस पे करें, या सीबा लोन आपने लिया हुआ है अब उसकी डेट नजदीक आ रही है, हेल्थ केयर लोन लिए हैं लोगों ने बिजनेस पे वो आप पे नहीं कर सकते, या कोई कार ट्रक फाइनेंस किया था पेमेंट नहीं कर सके उठा के ले गए, ये सारे कर्जे हम आपके सेटल कर सकते हैं। उसके लिए कई ऑप्शन अवेलेबल हैं। स्टेटस आपका यहाँ पे कोई भी हो, स्टूडेंट वीजे पे हैं, वर्क परमिट पे हैं, रिफ्यूजी हैं, पीआर कार्ड पे हैं, आप सब लोग ये रिलीफ ले सकते हैं। और ये चीज आपके पीआर कार्ड पे, आपकी इमिग्रेशन पे, आपकी सिटीजनशिप पे बिल्कुल अफेक्ट नहीं करती। और एक चीज की मैं गारंटी करता हूँ कि अगर मैं आपका केस रिव्यू करने के बाद लूंगा तो मेरे ऑफिस से आपको कभी भी किसी किस्म का कोई सरप्राइज नहीं मिलेगा। जो आपसे वादा करूंगा पहली मीटिंग में उसके मुताबिक जब केस आपका अप्रूव हो जाएगा उसके बाद आपकी पेमेंट शुरू होगी, कोई अपफ्रंटिंग पेमेंट करनी है आपने, और आपके एसेट्स चाहे घर हैं, गाड़ियां हैं, आरएसपी, आरएसपी बिजनेसेस, इन तमाम चीजों को हम लीगल तरीके से सेव करते हुए आपको डेट फ्री करने में हेल्प करते हैं। नंबर है 416-671-0577, 416-671-0577, या टोल फ्री नंबर है 1-855-671-0577 पे कॉल करके आप इन्फॉर्मेशन ले सकते हैं।
ओल्डर सॉल्यूशंस के मोहम्मद सिद्दीक साहब 416-671-0577, 416-671-0577 जनाब मोहम्मद सिद्दीक साहब का फोन नंबर है। मैंने हमेशा रखा है आपसे कंडीशन सिर्फ एक ही है, और कंडीशन ये है कि आपने इनको कॉल करके इनसे अपॉइंटमेंट बनाना है, और एक दफा इनके साथ बैठिए, खुद भी बैठे, अपने बीवी बच्चों को भी लेके बिठाए और देख लीजिए साहब व्हाट द रिजल्ट्स को भी, आराम की जिंदगी, आराम की नींद सोएं आप, और मुलाकात करें इनसे एक दफा जरूर। नंबर अगेन इज 416-671-0577। बहुत बहुत शुक्रिया सर आपका।
थैंक यू भाई,
अल्लाह हाफिज। मोहम्मद सिद्दीक साहब ने आपकी बातचीत करवाई, कुछ स्पॉन्सर्स के पैगाम, फिर हम ले चलेंगे आपको न्यूज की जानिब।
लर्न टू ड्राइव सेफली एंड कॉन्फिडेंटली, प्रोफेशनल ड्राइविंग लेसन्स विद HT ड्राइविंग स्कूल इन ब्रैम्पटन। अगर एलिजिबल हैं तो सिर्फ 7 दिनों में जी या G2 लाइसेंस लें। MTO अप्रूव्ड इंस्ट्रक्टर्स, अर्ली रोड टेस्ट अरेंजमेंट्स, हाई पासिंग रेट, पिकअप एंड ड्रॉप ऑफ, मेल फीमेल इंस्ट्रक्टर्स, और हाँ, इंश्योरेंस डिस्काउंट सर्टिफिकेट। गाड़ी चलाना सीख लेना इतना मुश्किल नहीं जितना सही तौर पर गाड़ी चलाना है। मजीद मालूमात के लिए कॉल HT ड्राइविंग स्कूल 6477665398।
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों? एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स, मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
विलेज टेस्ट, ओंटारियो का सबसे बड़ा पाकिस्तानी बफे, 40 से ज्यादा आइटम्स के साथ। एंजॉय करें हमारे डिलीशियस मेन्यू को, कढ़ाई, करीज, बारबेक्यू, बारबेक्यू प्लेटर, रोल्स एंड मच मच मोर। और अब डेली डिनर बफे और वीकेंड ब्रंच बफे भी। पार्टी रूम्स या कैटरिंग सर्विसेज के लिए कॉल 9052323663 6477744888 विलेज टेस्ट।
कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती। एक और मिसकंसेप्शन कि लाइफ क्रिटिकल इलनेस डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस तो बहुत महंगी है। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 साल का अंडरराइटिंग का तजुर्बा है। लाइफ क्रिटिकल इलनेस डिसेबिलिटी ट्रेवल इंश्योरेंस हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो 9056075000 9056075000।
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ,
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज 4167928792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
Buy one hearing aid, get one 15% off. 416-792-8792. Ultimate Hearing Solution, 416-792-8792.
कर्जे से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन बैंकरप्सी इंसॉल्वेंसी कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं। पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 4166710577।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659 6479235659। लाइसेंस नंबर 10530।
Did you know with CIBC Global Money Transfer, there are many ways to send money abroad? Like next day deposit to a bank account, same day cash pickup, or send it in minutes to eligible Visa cards or an Alipay wallet. The choice is yours with CIBC Global Money Transfer. Plus, enjoy a $0 CIBC transfer fee, always. Visit cibc.com/transfer. Conditions and CIBC foreign exchange rates apply. CIBC, ambitions made real.
टेलीटाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी ऑन लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेलीटाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 9054551666। टेली टाइम इलेक्ट्रॉनिक्स।
भाई सस्ता ला ला, इंज कर तू 6 दी बजाय 5 ले ला।
ओहो सल्ला भैन जी, कनाडा आ गए तुसी, इत्थे सब्जियां पिछे बारगेन करन दी लोड़ नहीं, क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी, फ्रूट्स, दाला, सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए आ जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरीज, फलो फ्रूट, दाला, सब्जियां दी वन स्टॉप शॉप। नाले साडे कोल इंडिया वाले भांडे, प्लेटां, बाटियां सब कुछ मिलदा है। साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दियां ओंटारियो विच 9 लोकेशंस विचों जिथे मर्जी आ जाओ।
जी साहब नाजरीन, वेलकम बैक अगेन। हाँ जी हाँ, न्यूज आपको सुनाएंगे, जरूर सुनाएंगे न्यूज, मगर न्यूज के लिए क्या करना है आपने? न्यूज के लिए आपने ये करना है कि 6478724900 अभी से आप डायल करके तैयार हो जाएं, न्यूज आप इस पे सुन सकेंगे। या आप www.eawaz.com पे जाइए, वहां पर दो बटन नजर आएंगे आपको, एक लिसन लाइव और एक वॉच लाइव का। तो आप बस ही समझ लीजिए कि आप दोनों में से जो चूज करना है आप कर लें। इजिएस्ट तरीका, अपने अगर आप गाड़ी में भी जा रहे हैं तो साइट पे फोन रख दें, 6478724900 पे आपको पूरी की पूरी دنیا کی تازہ ترین خبریں آپ کو ملیں گی. تو صاحب تیار ہو جائیں, ایک گیت میں لگاتا ہوں آپ کے لیے مادام نور جہاں کا, اس کے فوری بعد جو ہے ہم آپ کو لے چلیں گے نیوز کی جانب.
میں تیرے سنگ کیسے چلوں سجنا, تو سمندر ہے میں ساحلوں کی ہوا. میں تیرے سنگ کیسے چلوں سجنا, تو سمندر ہے میں ساحلوں کی ہوا. میں تیرے سنگ کیسے
WTOR, Youngstown, Toronto, now concludes a full day of broadcasting activities. WTOR is owned and operated by Birosh Broadcasting Corporation and operates on an assigned frequency of 770 kHz as authorized by the Federal Communications Commission, Washington, D.C. Do join us again in the morning hours when we resume with the sounds of our world in words and in music.
जी सामने नाजरी, वेलकम बैक अगेन। एंड 4:44 और 5 सेकेंड हमारी घड़ी में हो चुके हैं। और जी हाँ साहब, अब लिए चलेंगे आपको मोमिन हलाल मीट पर। और मोमिन हलाल मीट पर जाइए, मोमिन हलाल मीट है ग्रोसरीज पर। और यहाँ पर बहुत हर चीज़ वहाँ पर, जितना भी स्टोर में सामान है सारा सेल पर लगा हुआ है। इसके साथ साथ मैरिनेटेड फिश आपको चाहिए तो 399 अ पाउंड, एंड चिकन लेग मैरिनेटेड आपको मिलेगा 399 अ पाउंड। और फिर आप उसके साथ नान भी खरीदें और बहुत सारी चीज़ें खरीदें, और बस ये समझ लीजिए मोमिन हलाल मीट पे ले जाइए। जितना दूसरी दुकानों में आपको जितना पैसा ले आता है उसका आधा पैसा यहाँ ले जाइए, तो आपके आधे में पूरा ग्रोसरी आ जाएगी। 4168548962 इनका फोन नंबर है। 1010 ड्रीम क्रेसेंट इन मिसिसागा इनका एड्रेस है। राइट कस्टम कैबिनेटरी इंक, मेकर्स विद ए परफेक्ट टच, रेजिडेंशियल कमर्शियल कैबिनेटरी एंड वुड वर्क इन लेटेस्ट 3D के कंप्यूटर के डिजाइन बना के देंगे, आपका घर कैसा लगेगा। किचन बाथरूम काउंटर टॉप क्लोजेट रेनोवेशन ये सब करके देंगे आपको। इसके साथ साथ फाइनेंसिंग विथ 12 मंथ्स, नो इंटरेस्ट नो पेमेंट, और लाइफ टाइम वारंटी देंगे आपको। सैफ से आप बात कर लें, राइट कस्टम कैबिनेटरी इंक का 6473-8473 इनका फोन नंबर है। बड़ी बेचैनी से इंतजार कर रही हैं। और दो क्या कहा आपने, दो और कमर्शियल कह दूं मैं? कमान यार, नहीं वो बहुत देर से वेट कर रही है ना, बड़ी सच बच के आई है अभी देखिए लास्ट सेकंड में मैंने पकड़ा, वो तो टचअप कर रही थी, तो नहीं नहीं उनको तो टीवी पे, आमिर भाई टीवी पे दिखाओ उनको, हाँ देखा था टीवी पे दिखाओ यार, कमान ऐसी क्या बात है ये, देखें आप ज्वेलरी देखें इनकी आप, ओ
भाई कोई सलाम दुआ बंदा कर लेते हैं, अस्सलाम वालेकुम,
नहीं आप देखें, हाँ देखें, और ये मस्कराती रहेंगी जब तक हम आप इनको इनवाइट नहीं करेंगे, कह रहे हैं भाई मुझे इनवाइट करो अंदर, वापस बुलाओ, जल्दी से बुलाओ, वन एंड ओनली शाजिया मलिक जी, अस्सलाम वालेकुम वरहमतुल्लाह।
वालेकुम अस्सलाम। असल में मौजूद भाई आप ये भूल जाते हैं कि आपकी कितनी बड़ी खुशनसीबी है कि आप मेरे साथ काम कर रहे हैं।
वही मैं कह रहा हूँ ना, अगर मुझे पता होता मैं कहने आता ही नहीं, इमिग्रेशन को फाड़ के फेंक देता।
नहीं,
के साथ मुझे काम करना पड़ेगा। एलो जी मैं जा ही नहीं रहा।
नहीं ये जो
मैं
है ना,
टीवी में काम कर लेता हूँ, साथ आवाज में नहीं आता।
बहरहाल मौजूद भाई देख ले, अब आप जो है इसको
हर एक का बुरा वक्त आता है,
एवरी डॉग हैज हिज डे। तो अब आप इसको अपनी बदकिस्मती समझें या खुशकिस्मती, तो वैसे मैं समझती हूँ आपकी बहुत बड़ी खुशकिस्मती है कि आप मेरे साथ काम कर रहे हैं माजद भाई।
देख लो,
हाँ जी देखिए, वरना आपकी जिंदगी इतनी कोई बेकार गुजरती जैसे आपकी अरफा बाजी के साथ बेकार गुजर रही थी, ना आप हंस रहे थे, ना मस्करा रहे थे, ना बोल रहे थे। हैं आप देखें जरा, आप कितना बोलते हैं, मुझे बोलने का मौका ही नहीं देते हैं।
देख लें आप
माई भाई, तो ये खुशनसीबी है ना। देखिये घर में भी आप बात नहीं कर सकते,
इधर
ऑफिस आके भी आप बात
नहीं कर सकते।
देखिए मजीद भाई, आपके ऊपर अल्लाह ने बहुत बड़ा एहसान किया है, आप ना तो घर में बोल सकते थे ना
नॉर्मल लियर, मुझे बड़ा अफसोस हुआ यार।
हाँ,
नॉर्मल लियर जो ना 70s में वो उन्होंने जो कॉमेडीज बनाई है ना, मैं कहता हूँ कि आज भी
लोग याद करते हैं,
आज नहीं आज भी रीरन्स जो होते हैं उसके, उनके सैनफोर्ड एंड सन, ऑल इन द फैमिली, और बेइंतहा उनके दूसरे जो है भाई, मैं कहता हूँ कि नॉर्मल लियर ही लिव्ड अ वेरी गुड लाइफ, 101 years ओल्ड ही वाज, एंड मॉड है, ऑल इन द फैमिली है, कितने सारे मैं आपको बताऊं इनके, जेफरसन्स, ओहो जेफरसन्स जिसने नहीं देखा तो अभी जाके आप जेफरसन्स देखें, जेफरसन्स। और इनका ये जो कॉमेडी थी ना, इससे इन्होंने ब्लैक्स एंड व्हाइट्स को करीब लाने की कोशिश की। LGBTQ की बात कर रही हैं आप, मॉड जो था उस जमाने में LGBTQ का था, इनका इन्होंने शुरू किया था, तो ये ये जो रियल लाइफ के सब्जेक्ट्स है ना उनको लेके आए. नॉर्मन लियर विल मिस यू, 101 ईयर्स लास्ट नाइट ही पास्ड अवे.
बिल्कुल एग्जैक्टली. मजे भाई आपने उनकी लंबी जिंदगी का राज नहीं पूछा. उनकी शादी 40 साल नहीं रही थी. उनकी लंबी जिंदगी का राज ये है, समझ आई आपको? तो मैं आपको बड़ी दफा समझा रही हूँ इशारों इशारों में, पर आपको समझ ही नहीं मेरी बात आ रही.
नहीं
देखिए, समझ लें आप, जितना आप समझेंगे आपकी सेहत के लिए चाहेगा. अभी जो है ना 40 साल की शादी के बाद आपकी सिर्फ आंखें खराब हुई हैं. अभी हौले हौले सारा कुछ खराब होना शुरू हो जाएगा आपका.
अच्छा
हाँ, तो आप जो है ना आप कुछ कर लें, आप चेंज लें.
जिस तरीके से 40 साल गुजारे तो हाँ. और 40 साल ऐसे ही गुजारूंगा मैं.
अच्छा अच्छा, फिर तो आपका सारा कुछ खराब हौले हौले सारा कुछ आपका खराब हो जाएगा.
मतलब आपने मैंने इतनी अच्छी न्यूज सुनाई.
हाँ.
आपने भी कोई न्यूज सुनाई है?
नहीं,
हाँ मखा के लिए आके हमने आपको यहाँ खूबसूरती नहीं बिठाया.
हाँ अच्छा अच्छा, चलो माजिद भाई ठीक है. आप जो है ना आपने हमेशा एंटी क्लाइमेक्स हीरो बनना होता है. चलो ठीक है, अब हम आपको ही खुश कर लेते हैं, हम कुछ नहीं होते.
कोई ग्रेट फाइव का नहीं है?
नहीं.
अच्छा,
उस दिन आपको सारे सुना दिए थे, आपने कोई उसको अप्रिशिएट नहीं किया. अब आपके लिए कोई
ग्रेट फाइव के जो अप्रिशिएट करने वाला था वो किया. मगर बाज जो थे आपके ग्रेट फाइव के इतने लेम होते हैं, इतने लेम होते हैं.
तो मतलब है पांच साल की जो क्लास का बच्चा है पांचवी जमात का, उससे आप जो है बर्ट्रेंड रसल के पीएचडी के क्वेश्चन आप समझते हैं? आप
क्वेश्चन नहीं करने
या मजाक करेगा वो आपसे?
मजाक तो करेगा. 10 साल का बच्चा, 11 साल का बच्चा, वो बड़े अच्छे मजाक करता है जी.
नहीं मेरा उनका कोई मजाक नहीं है, जैसे मेरा और आपका कोई मजाक नहीं है आजकल. ठीक है जी, चलो जी हम खबरें शुरू करते हैं. आपको बताते हैं जी, लीजा कॉस्मेटिक पे जाएं. हमने आपको बड़ी दफा बताया है अब कि मंडे और फ्राइडे को जाया करें. खैर अब तो एक अब फ्राइडे ही रह गया, तो फ्राइडे को आप प्लीज जरूर चले जाएं, क्योंकि बहुत ही जबरदस्त डील्स हैं और सारे हाई एंड ब्रांड्स जो है वो आपको मिलेंगे. दे आर लोकेटेड एट 135 कॉमर्स वैली ड्राइव मार्कम के अंदर. तो वहां पर आप जाएंगे तो अपनी मनपसंद चीजें ले लें, क्योंकि ये साल में एक दो दफा ये सेल आती है इनकी, और इसमें चीजें जो है इनकी प्राइस उन्होंने 70% स्लैश की होती है. तो आप जाके वहां पे पूरे साल का स्टॉक खरीद सकते हैं. इसके अलावा जी आप जाएं सुल्तान भाई के पास, बहुत जबरदस्त इनके पास जो हैं वो अप्लायंसेज होते हैं, ब्रैम्पटन टीवी एंड अप्लायंसेज. वहां पे आप विजिट करें. ये हैं 801 बोवे ड्राइव वेस्ट के ऊपर. इनको आप कॉल कर सकते हैं एट 905-450-2828 पे आप इनको कॉल करें. इसके अलावा जनाब चांदनी बैंकवेट हॉल आपको पता ही है, 1400 अगर आप बंदे आप बुला रहे हैं तो 1400 प्लस 2.5 मैं मजद भाई और आमिर. तो आप जरूर प्लीज इसी जगह पे आपने करना है अपना जो है ना, जो भी कोई आपका फैमिली का या बिजनेस का इवेंट है वो इधर करें. बड़ा ही जबरदस्त किस्म का हॉल है, 1400 प्लस टाई. ये आपने याद रखना है फॉर्मूला, ओके? तो आपको भी जो है रेड
हम कहीं भी बैठ जाएंगे.
हाँ कहीं पे भी बैठ जाएंगे, हमारा कोई मसला नहीं है. पीछे वाले बिल्कुल पीछे के टेबल पे बैठ जाएंगे.
हाँ, बैठ जाएंगे
बैठ जाएंगे. तो बिल्कुल जैसे थ्योरी ऑफ रिलेटिविटी हल कर दी थी ना आइंस्टाइन ने, ये आपका भी सारे मसले हल हो जाएंगे. अच्छा जी, ये इनका नंबर है 6479653823. अच्छा जी, अब हम आपको बताते हैं आज की जो सबसे बड़ी खबर है, जो कि मैंने 15 दिन पहले ही बता दी. माजिद भाई मतलब है मुझे आप लोग गुरु मानते हैं कि नहीं मानते हैं, मैंने मिड अक्टूबर
मैंने नहीं हमने बनाई.
अच्छा चलो आपने भी कही होगी, अब आप अपना जो है
मैंने नहीं हमने हमने मतलब उर्दू का ग्रामर सही कर लेना अपने.
चलो ठीक है, हमने
हाँ हमने बताई थी आपको,
यानी शाजियान ने हमने शाजियान ने आपको 15 दिन पहले ही बता दिया था कि जो है बैंक ऑफ कनेडा अपने जो ओवरनाइट लैंडिंग रेट्स हैं वो नहीं बढ़ाएंगे. तो आज एग्जैक्टली वही हुआ है. माजिद भाई भी वही कह रहे थे, मैं भी वही कह रही थी, कुछ लेकिन कुछ नादान कह रहे थे कि लेकिन जनाब
नो.
तो हमने कहा था कि नहीं, हालत जितनी पतली है इकोनॉमी की वो बैंक ऑफ कनाडा अपना ओवरनाइट लैंडिंग रेट नहीं बढ़ाएगा, जो कि उसने नहीं बढ़ाया. 5% पर उन्होंने स्टेडी रखा हुआ है. और आपको पता ही है कि इनकी इकोनॉमी जो थी थर्ड क्वार्टर के अंदर भी थोड़ी श्रिंक कर गई थी, और अभी हमने आपको 2-3 दिन पहले भी बताया कि अनएम्प्लॉयमेंट रेट जो है वो बहुत ज्यादा बढ़ गया था, खासतौर पर नवंबर में जो लास्ट मंथ का इन्होंने बताया था. और फिर उन्होंने कहा था जी कि इसके अलावा अक्टूबर में भी जो है ये थोड़ा नीचे ही रहा था. अब ये कहते हैं जी कि हम वैसे बच गए हैं रिसेशन से, लेकिन अब ना माने तो हम क्या कैसे कर सकते हैं. लेकिन जनाब रिसेशन है, मुल्क के अंदर रिसेशन है, आपको हालत से ही पता चल रहा होगा. स्टैट्स कनाडा की जैसे
हमारे कपड़ों से पता लग जाएगा,
हमारे कपड़ों से फटे पुराने जो हमने पहने हुए एग्जैक्टली ऐसे ही है. और वो कह रहे हैं जी कि लेकिन बैंक ऑफ कनाडा ने कहा है कि ऐसा नहीं है कि अब मैं आइंदा नहीं करूंगा, यानी कि जनवरी 2024 में जब इनका नया वो आएगा रिपोर्ट, तो उसमें ये कहते हैं कि जी हम शायद रेट्स को रिवाइज कर सकते हैं. तो अब पता नहीं है कैसे करेंगे, क्योंकि इन्फ्लेशन वैसे ये कहते हैं जी कि ये नीचे आ गई है, और वैसे इनका टारगेट वही है जिसमें ये स्टिक किए हुए हैं कि 2025 तक हमको 2% पे ये लाना है इन्फ्लेशन रेट को, जो कि हम अगेन बार बार कह रहे हैं कि नहीं आएगा,
नहीं आएगा,
नहीं आएगा। लेकिन बहरहाल जी ये अब दो साल, अब ये तो बात हमने दो साल पहले ही कह दी है, ठीक है जी, कि ये नहीं आएगा, लेकिन ये इंसिस्ट कर रहे हैं, कहते हैं जी अक्टूबर में एनुअल जो रेट था इन्फ्लेशन का वो 3.1% पे था, हम इसको मतलब जबरदस्ती खींच तान के 2 पे लाने की कोशिश कर रहे हैं जो नहीं आएगा। आज एक बड़ी अगेन स्केथिंग रिपोर्ट आई है, 2023 एनुअल जनरल रिपोर्ट, और ये रिपोर्ट लेकर आए हैं एक्टिंग अटॉर्नी जनरल निक एक्टिंग ऑडिटर जनरल निक स्टेवरोपुलस, और इसके अंदर इन्होंने आज बहुत ज्यादा शिकायतें जो हैं वो ऑन्टेरियो गवर्नमेंट के साथ की हैं कि ऑन्टेरियो गवर्नमेंट काम सही से नहीं कर रही है। उन्होंने कहा जी कि ये जो जी क्लास लाइसेंस इन्होंने कहा था कि इसके हम बहुत सारे टेस्ट जो हैं वो हम खत्म कर रहे हैं, जैसे कि इमरजेंसी स्टॉप्स नहीं करवाएंगे, थ्री पॉइंट टर्न्स नहीं करवाएंगे, पैरेलल पार्किंग नहीं करवाएंगे, और ये वो कहते हैं जी कि हमने ऑन्टेरियो गवर्नमेंट के बारे में कह रहे थे कि वो कह रही थी कि हमने इसलिए किए हैं क्योंकि पैंडेमिक में बहुत सारा हमारा बैकलॉग आ गया था और हम उसको खत्म करने की कोशिश कर रहे थे। और इन्होंने कहा था जून 2022 में कि इससे पहले कि हम इसको टेम्पररी बेसिस पे कर रहे हैं, लेकिन उसके बाद इन्होंने अनाउंस किया जी कि नहीं, अब ये परमानेंटली हमने फीचर बना दिया, ये सारे आपको नहीं करने पड़ेंगे। 54,000 ड्राइवर्स जो हैं उनके बारे में कहा था कि जो दूसरे कंट्री से आए हैं वो G2 रोड टेस्ट जो है उसको भी बायपास कर सकते हैं, और अपना उनका जो होम कंट्री का ड्राइवर्स लाइसेंस है उसको जो है हम मान सकते हैं। तो वो कहती है जी बहुत सारी इस तरह की टेक्निकलिटीज थी जो कि बगैर पूछे, बगैर कंसल्टेशन के, बगैर कैबिनेट की अप्रूवल के ऑन्टेरियो गवर्नमेंट ने, यानी कि फोर्ड गवर्नमेंट ने की, जो कि बड़ा गलत है। इसके अलावा उन्होंने कहा जी कि फोर्ड गवर्नमेंट ने ये जो साइंस सेंटर को शिफ्ट किया है ऑन्टेरियो प्लेस पे, कोई जो एनवायरमेंटल जो कंसिडरेशन थी उनको बिल्कुल उसका ख्याल नहीं किया, कोई पब्लिक के साथ कंसल्टेशन नहीं की, और ये भी उन्होंने डिसीजन किया। इसके अलावा जो इन्होंने ये डिसीजन ले लिया था कि जी हम ग्रीन बेल्ट्स के ऊपर हाउसिंग बनाएंगे, उसमें भी कोई एनवायरमेंटल इंपैक्ट्स जो आ सकते थे उनके ऊपर ध्यान नहीं किया। एनवायरमेंटल बिल ऑफ राइट्स जो था उसके अंदर स्वीपिंग ये चेंजेस करना चाहते थे, और ये जो की इन्होंने और किसी की बात इन्होंने सुनी नहीं है। तो इनके जो एनवायरमेंटल ऑब्लिगेशन थे फोर्ड गवर्नमेंट में के, उसमें भी ये बड़ा फेल किए हैं। तो बहुत आज एतराज किया जी ऑडिटर, एक्टिंग ऑडिटर जनरल ने आज इनके ऊपर। लेजर का आज एक पोल आया जी, और उसके मुताबिक मेजोरिटी ऑफ कैनेडियंस जो हैं वो ये सोचते हैं कि फेडरल गवर्नमेंट को हेल्थ केयर के ऊपर ज्यादा स्पेंडिंग करने की जरूरत है। 71% जो लोग थे वो कहते थे कि आप हेल्थ केयर पे ज्यादा स्पेंडिंग करें और हेल्थ ट्रांसफर कर दें दूसरे प्रोविंसेस को, जहां पे के बोझ कम है, अगर आपके पास किसी एक प्रोविंस में ज्यादा बोझ है। 3% ऑफ ये जो सारे पोल किए थे इन्होंने लेजर वालों ने, 1545 पीपल, वो उन्होंने जो है इसके अंदर कहा कि जी ये जो इनकी हेल्थ केयर में जो बहुत ज्यादा कमियां आ गई हैं उसके इनिशिएटिव्स लेने की जरूरत है। फिर इन्होंने कहा 45% ने कि ये जो कनाडा बहुत ज्यादा कॉन्फ्लिक्ट्स जो दुनिया में चल रहे हैं उसके ऊपर जो पैसे खर्च कर रहे हैं उसको इनको कट करना चाहिए, और गरीब कंट्रियों को जो दे रहे हैं उन पर पैसे कम करें। 12% ने कहा कि नहीं नहीं इन लोगों के ऊपर इनको ज्यादा स्पेंड करना चाहिए। 83% ने कहा कि फेडरल
गरीब लोगों पर ज्यादा स्पेंड करना चाहिए।
हाँ 83% ने कहा कि फेडरल जो स्पेंडिंग है वो कैप होनी चाहिए इन्फ्लेशन को कम करने के लिए। 79% ने कहा कि ये जो फेडरल स्पेंडिंग है इसको रिड्यूस करने की जरूरत है बैलेंस्ड बजट्स करने के लिए। 67% ने कहा कि इनको स्पेंडिंग जो है वो फ्रीज करनी पड़ेगी अपने डेफिसिट्स को कम करने के लिए। स्टैट्स कनाडा जो है उसकी भी अभी एक खबर आई थी जिसमें कि उसने कहा था कि 27% ऑफ 15 एंड ओल्डर पीपल, जो कि 8 मिलियन पीपल बनाते हैं कनाडा में, उनको कोई ना कोई एक डिसेबिलिटी है, और ये बहुत ज्यादा बढ़ गई है।
27% ऑफ द पॉपुलेशन
जी, जो कि वो कहते हैं जी कि पिछले 10 साल में ये डिसेबिलिटी बहुत ज्यादा बढ़ गई है, जिसका अगेन मतलब यही बनता है जो लेजर ने आज पोल किया है कि भाई आपको हेल्थ केयर के ऊपर ज्यादा स्पेंडिंग की जरूरत है। तो काफी इन चीजों के ऊपर आज जो है बहस रही। ऑस्ट्रेलिया के एक जो अपर हाउस के मेंबर ऑफ पार्लियामेंट हैं, ग्रीन पार्टी के सेनेटर हैं डेविड शूब्रिज, उन्होंने आज इंडियन गवर्नमेंट जो है उसके ऊपर बहुत ज्यादा एतराज किया, और उन्होंने कहा जी कि हमारी अपनी ऑस्ट्रेलियन गवर्नमेंट जो है उसको अब सिर्फ ट्रेड और पैसे के लिए और बड़े आप रेड कार्पेट बिछा देते हैं जब मोदी जी आते हैं और उनके कंट्री में जाके बड़े आप कैरिज जो हैं वो में सफर करते हैं और बड़ी फैंसी चीजें करते हैं, इसके अलावा भी आपको इंडिया के साथ बात करने की जरूरत है। جو ڈیوڈ شو برج ہیں یہ اس کانٹیکسٹ میں بات کر رہے تھے جو کہ ابھی کینیڈا نے کہا تھا کہ ان کی سوائل کے اوپر آ کے انڈین گورنمنٹ کا کچھ لنک ہمیں ملتا ہے کہ ان کے ایک سٹیزن کو مارا ہے اور اس کے بعد پھر ایف بی آئی نے بھی امریکہ میں کہا تھا کہ ہم نے سارا وہ ایک پلاٹ جو ہے پکڑا ہے جس کے اندر انڈین ایجنسی کے لوگ انوالوڈ ہو سکتے تھے گر پتون سنگھ پنو کو مارنے کے لیے. اسی سلسلے میں یہ بات کر رہے تھے, وہ کہہ رہے تھے کہ اگر یہ دوسری جگہوں پہ جا کے انڈین گورنمنٹ کے ایجنٹس جو ہیں یہ مار رہے ہیں لوگوں کو تو آپ خود سوچیں کہ سکھوں کے ساتھ ان کے اپنے خود کے ملک میں کیا ہو رہا ہوگا. اور یہ جو ہے کافی عرصے سے مودی جی کی جو پالیسیز ہیں شوبرج صاحب یہ اس کو کر رہے ہیں, بلکہ آپ کو شاید پتا ہوئے گا کہ جس وقت مودی جی آسٹریلیا آئے ہوئے تھے اور جو آسٹریلین پرائم منسٹر تھے اینتھنی البنیز جب ان سے مل رہے تھے اسی وقت یہ جو بی بی سی کی وہ ڈاکیومنٹری ہے 2002 گجرات رائڈز پہ وہ ایک جگہ پہ جو انہوں نے لگائی ہوئی تھی اس کو جا کے یہ دیکھ رہے تھے. انہوں نے کہا جی کہ ہم